नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल असार महिनाको 28 गते शनिबार, श्रावण कृष्ण पक्ष द्वितीय तिथि, तदनुसार जुलाई 12 तारीक सन् 2025, नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार अन्नपूर्णबाट लिँदैछौ। हिजो सरकारले जनसंख्या नीति ल्याएको छ, यसै प्रसंगलाई अन्नपूर्णले मुख्य खबर बनाएको छ। जनसंख्यामा व्यापक असन्तुलन, सन्तान थप्न प्रेरित गर्दै सरकार शीर्षकमा अन्नपूर्णको अग्रपृष्ठमा खबर छ। नेपालमा कुनै बेला विस्फोटक रूपमा जनसंख्या वृद्धि भएको थियो। सन् 1980 1990 जनसंख्या वृद्धि दर अत्याधिक रूपमा रहयो। सरकारले जनसंख्या वृद्धि दर अत्याधिक भएपछि नियन्त्रणको नीति अख्तियार गर्यो। दुई भन्दा बढ़ी सन्तान नजन्माउने नीति लियो, तर यो नीतिका कारण नेपालमा जनसंख्या वृद्धि दर ह्वात्तै घट्यो। अब जनसंख्या असन्तुलनको अवस्थामा पुग्यो। 34 जिल्ला र 319 स्थानीय तहमा जनसंख्या ऋणात्मक हुन पुगेको छ। सरकारले बच्चा नजन्माउन होइन, जन्माउन प्रेरित गर्ने नीति ल्याएको छ। नेपालमा यसअघि जनसंख्या नियन्त्रण र व्यवस्थापनको नीति रहँदै आएको थियो, जुन दुई सन्तानमा केन्द्रित थियो, तर अब सरकारले राइट टू च्वाइसको नीति अवलम्बन गरेको छ। प्रजनन स्वास्थ्यलाई मध्यनजर गरेर दम्पतिको चाहना अनुसार सन्तान जन्माउन प्रेरित गर्ने नीति ल्याइएको छ। पछिल्लो 40 वर्षमा नै नेपालले तीनवटा जनसंख्या नीति अख्तियार गर्नुपर्ने अवस्था आएको छ। पहिलो नियन्त्रण, दोस्रो व्यवस्थापन तथा हाल प्रेरित गर्ने नीति ल्याएको छ। त्रिभुवन विश्वविद्यालयको जनसंख्या केन्द्रीय विभागका पूर्व विभागीय प्रमुख सह प्राध्यापक डाक्टर पदम प्रसाद खतेउडा जनसंख्या नियन्त्रणको नीतिबाट अब सहजीकरणको नीतिमा अवलम्बन गरिएको बताउनुहुन्छ। अहिलेसम्म दुई सन्तानको नीति थियो, दुई भन्दा बढ़ी सन्तान जन्माउन प्रेरित गर्ने नयाँ नीतिको आशय देखिन्छ। उहाँले भन्नुभयो, नेपालमा मात्र नभएर संसारभर नै जनसंख्या वृद्धि दर न्यून भएकाले त्यसलाई सम्बोधन गर्न राइट टू च्वाइसको नीतिमा उन्मुख भएको छ। विश्व जनसंख्या दिवसको नारा नै यही रहेको छ। जनसंख्याविद डाक्टर भगवती सेढाई नेपालको जनसांख्यिकीय संक्रमण डेमोग्राफिक ट्रान्जिसन विशेष प्रकारको रहेको बताउनुहुन्छ। उहाँका अनुसार पछिल्लो 40 वर्षमा नेपालमा जनसंख्या सम्बन्धी तीनवटा नीति आएका छन्। सन् 1990 जनसंख्या नियन्त्रणको नीति आयो, त्यसपछि जनसंख्या व्यवस्थापनको नीति ल्याइयो, अहिले सन्तान जन्माउन प्रेरित गर्ने नीति ल्याउनु परेको छ। नेपालले अहिलेसम्म विभिन्न देशका अनुभवका आधारमा नीति तयार पार्दै आएको बताउनुहुँदै प्राध्यापक डाक्टर सेढाई नेपाली परिवेश अनुसारको नीति हुनु जरूरी रहेको बताउनुहुन्छ। यो जनसंख्या नीतिमा दिगो विकास समृद्धिको आधार भनेको छ। देशमा बसेका जनसंख्यालाई कसरी सेवा सुविधा परिपूर्ति गर्नेमा पनि यो नीति केन्द्रित छ। गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा, रोजगारीका साथै सम्पूर्ण जनतामा सहज, सुलभ र समान पहुँचको सुनिश्चितता गरिएको छ। यो मुलुकमा संघीयता आएपछिको पहिलो जनसंख्या नीति हो। यो नीतिले संघीय संरचनाको भावना पूरा गर्ने लक्ष्य लिइएको छ। जनसंख्या नियन्त्रणको असर उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, नेपालमा पछिल्ला दशकमा जनसंख्याको नियन्त्रणका नीति पूर्ण रूपमा कार्यान्वयन हुँदा जनसंख्या वृद्धि दर न्यून भएको छ। राष्ट्रिय जनगणना 2078 नतिजाबाट जनसंख्याको 10 वर्षको औसत वृद्धि दर प्रति वर्ष 0.92% रहेको छ। अघिल्लो जनगणनामा औसत वृद्धि दर 1.35% थियो। कुल प्रजनन दर प्रति महिला 1.94 रहेको छ, जबकि 2068 जनगणनामा 2.6 रहेको थियो। प्रजनन दर बेला 4.6 कुनै बेला 4.6% सम्म पुगेको थियो। हिमालका सबै जिल्ला समेत गरी 34 जिल्ला र 319 स्थानीय तहमा जनसंख्या वृद्धि दर ऋणात्मक रहेको छ। 15 वर्ष मुनिका बालबालिकाको संख्या 34.9%बाट घटेर 27.8%मा झरेको छ। 60 वर्षमाथिको जनसंख्या 12.21% रहेको छ। ज्येष्ठ नागरिक जनसंख्या बढ़िरहेको छ। 2068 जनगणना अनुसार 8.1% मात्रै छ। नवजात शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा 21, शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा 28, बाल मृत्युदर प्रति हजार जीवित जन्ममा 33, मातृ मृत्यु अनुपात प्रति लाख जीवित जन्ममा 151 रहेको छ। जन्मको लैंगिक अनुपात 112.100 छ। प्रति 100 छोरी जन्मदा 112 छोरा जन्मिन्छन्। यो पनि पछिल्लो समय ठूलो चिन्ताको विषय बनेको छ। अनुपस्थित विदेशमा रहेको जनसंख्या 7.5% छ। 21,90,592 नेपालको अनुपस्थित जनसंख्या हो। जनसांख्यिक लाभांश 15-59 वर्ष उमेरको जनसंख्या 61.9% रहेको छ। जनसंख्यामा व्यापक असन्तुलन सन्तान थप्न प्रेरित गर्दै सरकार, अन्नपूर्णको मुख्य समाचारको शीर्षक हो यो। लचिलो तथा उदार मौद्रिक नीति शीर्षकमा गोर्खापत्रले अर्थ पृष्ठमा खबर छापेको छ। अर्थतन्त्र सुस्त तर सुधारोन्मुख रहेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष 2082-83 लागि लचिलो तथा उद्धार मौद्रिक नीति ल्याएको छ। मौद्रिक उपकरणको खुकुलो प्रयोग, निजी क्षेत्रको पूँजी निर्माण र समस्यामै रहेका क्षेत्रलाई सहुलियत दिने गरी गवर्नर प्राध्यापक डाक्टर विश्वनाथ पौडेलले हिजो मौद्रिक नीति सार्वजनिक गर्नुभएको हो। घट्दो ब्याजदर अझै कम गर्न सघाउने गरी नेपाल राष्ट्र बैंकले बैंक दरलाई 6.5% घटाएर 6%, निक्षेप संकलन दर 3% घटाएर 2.25 र नीतिगत दरलाई 5% घटाएर 4.5% झारेको छ। सजगतापूर्वक लचिलो प्रकृतिको भनिएको यो मौद्रिक नीतिबाट सरकारले लक्ष्य गरेको छ 6% आर्थिक वृद्धि हासिल गर्ने गरी मुद्रा स्फीतिलाई 5% हाराहारीमा राख्ने गरी तर्जुमा गरिएको गवर्नर पौडेलले बताउनुभयो। मागमा आएको संकुचन र अन्य वित्तीय समस्या सामना गरिरहेको अहिलेको निजी क्षेत्रमा जाने कर्जा वृद्धि दर 12% रहने आकलन मौद्रिक नीतिको छ। ब्याजदर न्यून हुँदा पनि लगानीका लागि निजी क्षेत्र आकर्षित नभएका बेला राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम गर्दै कर्जाको पहुँच र गुणस्तर अभिवृद्धि गर्ने तथा कर्जाको अधिकेन्द्रीकरणलाई कम गर्न मौद्रिक उपाय र विवेकशील नियमनमा अग्रसर हुने गरी विभिन्न नियामकीय व्यवस्थामा तादम्य गरिएको गवर्नर पौडेलले बताउनुभयो। मौद्रिक नीतिले एकल शेयर कर्जालाई 15 करोड़को सीमाबाट बढ़ाएर 35 करोड़ रूपियाँ पुर्याइएको छ। निजी आवासीय घर खरिद तथा निर्माणमा प्रवाह गर्ने कर्जाको सीमा 2 करोड़बाट बढ़ाएर 3 करोड़ रूपियाँ पुर्याइएको छ भने पहिलो पटक यो सुविधा लिनेलाई 80% कर्जा दिने व्यवस्था मिलाइएको छ। यो लचकता अपनाइएकाले ऋण प्रवाह केही विस्तार हुने अपेक्षा निजी क्षेत्रको रहेको छ। लचिलो तथा उदार मौद्रिक नीति गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। गोर्खापत्रले नै अर्थपृष्ठमा मौद्रिक नीतिका मुख्य विशेषता शीर्षकमा अर्को खबर छापेको छ। मौद्रिक नीतिले लाभांश दिने लघु वित्तको क्याप खोलिएको छ। राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाको लाभांश वितरणमा लगाइएको सीमा पुनरावलोकन गर्न लागेको हो। गवर्नर प्राध्यापक डाक्टर पौडेलले 15% लाभांशको सीमालाई हेरफेर गर्ने बताउनुभयो। त्यस्तै मौद्रिक नीतिले विद्यमान निजी आवासीय घर निर्माण र खरिद गर्न प्रवाह गर्ने कर्जाको सीमालाई बढ़ाएर 3 करोड़ रूपियाँ कायम गरिएको हो। पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहका लागि कर्जा मूल्य अनुपात बढ़ीमा 80% र अन्यको हकमा बढ़ीमा 70% कायम गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिमा उल्लेख छ। कृषि तथा लघु घरेलु साना र मझौला व्यवसायमा कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घर परिवारको जीवनस्तर सुधारमा सहयोग पुर्याउन विभिन्न व्यवस्था गरिएको छ। मौद्रिक नीति मार्फत नेपाल कृषि अनुसन्धान परिषद नार्कले सिफारिश गरेका जातका कृषि उपजको उत्पादन बढ़ाउने उद्देश्यका लागि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जामा सहजीकरण गरिने भएको छ। जाजरकोट रूकुम लगायतका भूकम्प प्रभावित क्षेत्रमा परियोजना रहेका व्यावसायिक कर्जा तथा उक्त क्षेत्रमा बसोबास गरिरहेका व्यक्तिले लिएको कर्जा पुनर्तालिकीकरण पुनर्संरचना गर्ने सुविधा दिइने भएको छ। मौद्रिक नीतिका मुख्य विशेषता गोर्खापत्रको अर्थपृष्ठको खबर हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गर।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। मधेसमा खडेरी एक तिहाई मात्रै रोपाई शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार बनाएको छ। धान रोप्ने समय घर्कन लाग्दा समेत पर्याप्त पानी नपरेपछि हिजो साँझ बसेको मधेसको मन्त्री परिषद बैठकले बिहिबार साँझ बसेको मधेसको मन्त्री परिषद बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ। मनसूनको मुख्य सिजनमा वर्षा नहुँदा धान रोपाई गर्न समस्या उत्पन्न भएको र रोपिएका खेतमा पनि धाजा फाट्न थालेकाले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको मधेसका मुख्यमन्त्री सतीश कुमार सिंहले जानकारी दिनुभयो। मैजारो गर्ने बेलामा रोपाईको चिन्ता उपशीर्षक दिँदै नयाँ पत्रिका लेख्छ। असार अन्तिममा आइपुग्दा किसानहरू मई जारोको तयारीमा हुन्छन्, तर मधेसमा भने भर्खर एक तिहाई मात्रै रोपाई सकिएको छ। कृषि विकास निर्देशनालय मधेसका अनुसार हिजोसम्म प्रदेशभर 33% मात्र धान रोपाई भएको छ, जबकि यो अवधिमा 70-80% रोपाई सकिनुपर्ने मधेसको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि प्रसार अधिकृत अमरचन्द मण्डलले जानकारी दिनुभयो। अहिलेसम्म मधेसभरिमा 75-80% रोपाई सम्पन्न हुनुपर्नेमा 33% मात्रै सम्पन्न हुनु भनेको खडेरीका संकेत हो। उहाँले भन्नुभयो, 4-5 दिनभित्र पर्याप्त वर्षा भए किसानले रोपाई सम्पन्न गर्न सक्ने सम्भावना छ, तर त्यसपछि पनि वर्षात नभए प्रदेशको उत्पादनमा ठूलो गिरावट आउने उहाँले बताउनुभयो। कृषि विकास निर्देशनालयका अनुसार मधेस प्रदेशमा 542,580.78 हेक्टर खेतीयोग्य जमीन रहेकोमा 372,645 हेक्टरमा धान खेती हुन्छ, तर असार सकिन लाग्दा 125,888.6 हेक्टर क्षेत्रफलमा मात्र धान रोपाई भएको छ। कहिले पर्छ पर्याप्त पानी, अर्को उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। मनसून शुरू भएको 1.5 महिनामा मुलुकका अन्य भागमा सरदर वर्षा भए पनि मधेससँगै पूर्वी तराईमा भने सुक्खा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जनकपुर, सिमरा, विराटनगर, धरान लगायतका स्टेशनमा सरदर भन्दा आधा मात्र वर्षा भएको छ। मधेसमा शुरूदेखि नै कम वर्षा भएको छ। गत वर्ष पनि मधेसमा तुलनात्मक रूपले कम वर्षा भएको थियो। विभागले मनसून सिजन भर नै मधेसमा सरदर भन्दा कम वर्षाको प्रक्षेपण यसअघि नै गरेको थियो। मधेसमा खडेरी एक तिहाई मात्रै रोपाई नयाँ पत्रिकाको अर्थपृष्ठको समाचार हो। सुनकोशीले थाल्यो धान मकै र किवी सँगै आलुको ब्रान्डिङ शीर्षकमा अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। सिन्धुलीको सुनकोशी गाउँपालिकाले धान मकै किवी सँगै आलुको ब्रान्डिङ थालेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाई समृद्ध बनाउने उद्देश्यका साथ गाउँपालिकाका सातवटै ओडामा एक ओडा एक कृषि पकेट क्षेत्र घोषणा गरेर कृषि उत्पादनलाई ब्रान्डिङ गर्न थालिएको हो। सुनकोशी गाउँपालिकाकी अध्यक्ष दीपा बोहरा दहालका अनुसार कृषिमा आधुनिकीकरण यान्त्रिकीकरण र बजारीकरणलाई ध्यानमा राखी किवी धान मकै आलुसँगै तरकारी तथा फलफूललाई ब्रान्डिङ गर्न थालिएको हो। गाउँपालिकाले ओडा नम्बर एकमा धान मकै र तरकारी खेती, ओडा नम्बर दुईमा तरकारी, ओडा नम्बर तीन र चारमा आलु उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरेर काम थालेको छ। यस्तै ओडा नम्बर पाँच बन्दीपुरमा आलु उत्पादन, ओडा नम्बर छ तीन खोप्रेमा तरकारी उत्पादन र ओडा नम्बर सात नागी मतनबास र मझुवामा किवी तथा फलफूल र तरकारी उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरेर काम थालेको छ। गाउँपालिकाको एक नम्बर ओडामा मसिना तथा बासनादार धान प्रवर्धन कार्यक्रम र नयाँ तरकारी पकेट क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिएको छ भने तीन र चारमा आलु खेती प्रवर्धनका लागि 40 घर परिवारमा आलुको चिप्स निर्माण तथा बजारीकरणको काम थालिएको छ। सुनकोशीले थाल्यो धान मकै र किवीसँगै आलुको ब्रान्डिङ, अन्नपूर्णको अर्थ पृष्ठको समाचार हो यो। र 50 पटक चुचुरोमा शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा खबर प्रकाशित छ। अन्नपूर्ण म्याग्दीको अन्नपूर्ण गाउँपालिका तीन दानाका कीर्तिमानी आरोही निर्मल पूर्जा नेम्स दाईले 8,000 मीटर भन्दा अग्ला हिमालको 50 पटक आरोहण गर्नुभएको छ। पछिल्लो पटक 8,000 मीटर भन्दा अग्लो पाकिस्तानको नाङ्गा पर्वतमा पुगेसँगै उहाँले 8,000 मीटर भन्दा अग्लो हिमालको 50 आरोहण पूरा गर्नुभएको हो। पूर्जाले गरेका 50 आरोहण मध्ये 22 आरोहण बिना अक्सिजन गर्नुभएको छ। 50 पटक चुचुरोमा गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रमबाट विदा हुन्छौं। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।